الله الرحمن الرحيم. فليدع نادية سندعو الزبانية. ابو جہل جب نبی کریم صلی اللہ علیہ وسلم کو روکنے کے لیے آیا تھا تو آپ صلی اللہ علیہ وسلم نے اس کو جھڑک دیا یعنی ڈانٹ دیا, تو اس پر ابو جہل کہنے لگا کہ تمہارے مقابلے میں میری مجلس میں آنے والے لوگ بہت زیادہ ہے, میں اپنی پوری مجلس کے لوگوں کے ذریعے سے تم پر حملہ کروں گا اور روک دوں گا. دوسری بات اس نے کہی کہ اس پوری وادی کو یعنی پورے مکہ کو اگر میں چاہوں تو عمدہ گھوڑوں سے بھر دوں, خیلن جرودن عمدہ گھوڑوں سے بھر دوں. عمدہ گھوڑوں سے مراد ہے گھوڑے سوار یعنی لڑنے کے ماہر گھوڑے سوار لوگوں سے پوری مکہ کی وادی میں بھر سکتا ہوں, ایسا میں طاقتور ہوں. پھر ہے رجالن مرد, اس کے معنی آتے ہیں نوجوان بہادر شجاع مردوں سے میں پورے مکہ کی وادی کو بھر سکتا ہوں اور تمہارا مقابلہ کر لوں گا. اس پر باری تعالیٰ کی طرف سے جواب ملا کہ اس کو کہو کہ بلاوے, ہم زبانیاں کو بلائیں گے یعنی ان فرشتوں کو بلائیں گے جو بڑے طاقتور ہے بڑے سخت ہے جہنم کے لیے, جن کو اللہ نے بلایا ہے. اور حدیث میں ہے کہ اگر ابو جہل اپنی مجلس کے لوگوں کو اپنے رفقاء کو بلا کے لاتا تو علانیہ طور پر کھلم کھلا آنکھوں کے سامنے زبانیہ ملائکہ آ کر کے ابو جہل کو پکڑ لیتے, اچک لیتے, اس کی بوٹی نوچ لیتے. لہذا اے محمد صلی اللہ علیہ وسلم, نماز آپ کو چھوڑنے کی نہیں, اس کی بات مت مانو, نماز چالو رکھو اور سجدہ کرو, اللہ تعالیٰ کے قریب آ جاؤ. بسم اللہ الرحمن الرحیم. سورة القدر مکیہ او مدنیہ, اس کا نام سورة القدر ہے, 25 نمبر کے اوپر نازل ہوئی سورہ عبس و تولیٰ کے بعد سورہ شمس سے پہلے. اکثر حضرات کی رائے یہ ہے کہ یہ مکیہ ہیں لیکن بعض حضرات یہ کہتے ہیں کہ یہ مدنی ہیں, بلکہ مدینہ منورہ کے اندر نازل ہونے والی سب سے پہلی یہی سورت ہے, یہ بعض حضرات کی رائے ہے. ماقبل والی سورت کے ساتھ اس کا ربط اس طریقے سے ہوگا کہ اوپر والی سورتوں میں فَمَنْ يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَى, اوپر والی سورت کے اندر بتلایا گیا تھا کہ ابو جہل نبی کریم صلی اللہ علیہ وسلم کو نماز پڑھنے سے روکتا تھا. آپ صلی اللہ علیہ وسلم استقامت پر رہے, پھر اس نے کہا کہ اگر آپ نماز سے نہیں رکیں گے تو میں اپنی مجلس والوں کو بلاؤں گا, تو جواب میں کہا گیا کہ ہم زبانیاں کو بلائیں گے. تو ملائکہ کا زمین کے اوپر اترنا نیک کام کے واسطے, نیکی کے تعاون کے واسطے, یہ ثابت ہے مختلف مواقع کے لیے. جیسے کہ ابو جہل کے شر کو دفع کرنے کے لیے ملائکہ کا نزول خود آیت میں آیا, اس طرح لیلۃ القدر میں مومنین کے اعمال کے لیے, اس کو لے جانے کے لیے, اعمال میں مومنین کی تائید کے لیے ملائکہ کا نزول, یہ بھی ایک ثابت شدہ چیز ہے. تو نزول ملائکہ خیر کے کام کے تعاون کے لیے, شر کے کام کو دفع کرنے کے لیے یہ اوپر والی صورت میں بھی آیا اور سورہ قدر میں بھی آیا، یہ دونوں کے درمیان کے اندر ایک طرح کی مناسبت کہی جائے گی۔ صورت کو جو آدمی، اس کی بڑی فضیلت ہے تلاوت کرنے کی سورہ قدر کی، چنانچہ جو آدمی اس کو خواب کے اندر پڑھتا ہے تو وہ بھلائی کو پائے گا اور اس کی حالت ہمیشہ اچھی رہے گی۔ سورہ قدر کو خواب میں پڑھنے والے کی شان نزول کے سلسلے کے اندر ایک روایت یہ ہے کہ نبی کریم صلی اللہ علیہ وسلم نے ایک آدمی کا تذکرہ کیا پچھلی امت میں سے، کہ وہ آدمی رات بھر اللہ کے سامنے قیام کرتا اور دن بھر دشمنان دین کے سامنے قتال کے لیے میدان میں اتر جاتا، ایسا اس نے 1000 مہینے تک مسلسل یہ عمل کیا، کیونکہ پچھلی امتوں کی عمریں بہت لمبی لمبی ہوا کرتی تھی۔ ظاہر بات ہے کہ حضرات صحابہ جو نیکیوں میں بڑے حریص تھے، اس بات کو سن کر کے ان کے دلوں میں مزید نیکی کی رغبت پیدا ہوئی اور اپنی نیکیوں کے بارے میں کچھ کمی آئی دل میں کہ ہم تو بہت کم نیک اعمال کرتے ہیں، دیکھو پچھلی امت کے لوگ کیسے کیسے نیک اعمال کرنے والے تھے، یہ دل میں خیال آیا، اس پر باری تعالیٰ نے اس صورت کو نازل فرمایا۔ بعض روایت میں جہاد کا، بنو اسرائیل کا لفظ بھی ہے کہ بنو اسرائیل کے ایک شخص کا نبی کریم صلی اللہ علیہ وسلم نے تذکرہ فرمایا کہ جو 1000 مہینے تک جہاد میں مشغول رہا اور جو ہے راتوں کو عبادت کرتا رہا، اس پر حضرات صحابہ کو رشک ہوا کہ ہم کو بھی ایسی بڑی بڑی عمر ملتی تو ہم بھی اس قدر زیادہ نیکی کے اعمال کرتے۔ اس پر باری تعالیٰ نے یہ صورت نازل فرمائی مسلمانوں کی تسلی کے واسطے۔ بعض روایتوں سے یہ پتہ چلتا ہے کہ پچھلی امتوں کو باری تعالیٰ نے بڑی بڑی عمر عطا فرمائی، اور امت محمدیہ کے لیے عام قانون ہے مابین 60 و 70، 60-70 کے بیچ میں، تو ظاہر بات ہے کہ عمر کم تو عمل بھی کم، عمر زیادہ تو نیکیاں بھی زیادہ۔ اس کے مکافات کے طور پر، یعنی اس امت کو عمر کم ملی تو اس کے مکافات کے اندر اللہ تعالیٰ نے چھوٹے چھوٹے اعمال ایسے عطا فرمائے کہ اس کا اجر، اس کا ثواب، اس کی نیکیاں بہت بڑی ہے، بہت لمبی ہے، تاکہ پچھلی امتیں جو لمبی لمبی عمروں میں اعمال کر کے گئے، یہ امت کم وقت کے اندر لمبے لمبے اعمال، زیادہ نیکیاں کما لے گئے۔ اس پر یہ سورہ قدر اس امت کو عطا کی گئی۔ پچھلی صورت میں جن اہم چیزوں کا بیان ہے اس کے اندر جو ہے ایک قرآن کی حقانیت بھی ہے، جیسے کہا گیا کہ اقرا بسم ربک الذی خلق، گویا کہ یہ قرآن کے نزول کی ابتدا ہو رہی ہے، اور اس صورت کے اندر بھی قرآن کا نزول بیان ہو رہا ہے، انا انزلناہ فی لیلۃ القدر، یہ ایک دوسری مناسبت اور ربط بھی دونوں کے درمیان ہو جائے گا کہ اوپر نزول قرآن کا تذکرہ ہے ابتدائے وحی، اور یہاں پر تذکرہ ہے اسی قرآن مجید کے نزول کا۔ بسم اللہ الرحمن الرحیم، انا انزلناہ فی لیلۃ القدر، انزل اور تنزیل میں فرق ہے، انزل کے معنی آتے ہیں بیک وقت اتار دیا جانا، اور تنزیل کے معنی آتے ہیں تھوڑا تھوڑا کر کے آہستہ آہستہ اتارا جانا، یہ دونوں کے درمیان میں فرق ہے۔ تو یہاں قرآن مجید کے لیے انزل کا لفظ استعمال ہوا، इससे मालूम हुआ बयक वक्त उतारा जाना। और दूसरी सूर आयतों में तंजील का लफ्ज है। इन दोनों आयतों को मिला करके नतीजा ये निकलता है कि कुरान का नुजूल दो तरह का है। एक लोहे महफूज से समाई दुनिया, उसके लिए लफ्ज है अनजला, क्योंकि उसमें पूरा कुरान बयक वक्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर अल्लाह सुबहानहू व तआला ने उतार दिया। हजरत जिब्राइल के जरिए समाए दुनिया के मलाइका पर अल्लाह ताला ने बयक वक्त पूरा कुरान उतार दिया। और दूसरा जो नुजूल है वो 20 साल में, 22.5 साल में, वो समाए दुनिया से लेकर के ज़मीन के ऊपर, ये आहिस्ता आहिस्ता कलील कलील मकदार के अंदर ज़रूरत के मुताबिक उतारा गया। तो दो नुजूल, अव्वल नुजूल के एतबार से अनजल, दूसरे नुजूल के एतबार से तंजील। और जिब्राइल अमीन जो है लोहे महफूज से पूरा कुरान लेकर के समाए दुनिया के जो मलाइका है उन मलाइका के पास तशरीफ़ लाए और उनको पूरा कुरान लिखवाया। उन्होंने लिख करके जो है बैतुल इज्जत में उसको रख दिया। ये बैतुल इज्जत पहले आसमान के ऊपर है, वहाँ से इस दुनिया के अंदर फिर आहिस्ता आहिस्ता थोड़ा थोड़ा उतरता रहा। अब देखिए समाए दुनिया जो है उसके अंदर दो हैसियत है। एक उसका ताल्लुक है आलम इलवी से, यानी ऊपर वाली दुनिया से, कि ऊपर वाली दुनिया की इंतहा होती है समाए दुनिया के ऊपर। और इसका ताल्लुक आलम सिफली भी से भी है, क्योंकि इस दुनियाए सिफली से करीब तरीन यही आसमान दुनिया है और वही इस दुनिया वालों को नज़र भी आता है। तो इस समाए दुनिया की दो हैसियत, आलम इलवी आलम सिफली, इसीलिए इसके ऊपर पूरा कुरान बयक वक्त उतार दिया गया। और दुनिया के अंदर जो थोड़ा थोड़ा उतारा गया ये इंसानों के एतबार से, ताकि इंसान थोड़ा थोड़ा अच्छी तरह सीख लेवे, समझ लेवे, अमल कर लेवे, इस एतबार से थोड़ा थोड़ा 23 साल में 22.5 साल में नाजिल किया गया। अब अनजला की निस्बत बारी ताला ने अपनी तरफ फरमाई, ये कुरान की अजमत की तरफ इशारा है कि इस कुरान को हमने उतारा। जब उतारने वाली जात इतनी अजीमुल मर्तबत, तो उसका उतारा हुआ कलाम भी निहायत अजीमुल मर्तबत। ये जो है अल्लाह ताला की तरफ निस्बत की वजह से ये माना निकला। इन्ना अंजलनाहु फी लैलतिल क़द्र, यकीनन हमने इस कुरान को लोहे महफूज से समाए दुनिया पर लैलतुल क़द्र में उतारा। क़द्र का एक माना है शराफत वाली रात, दूसरा माना आता है अजमत वाली रात, इसीलिए तर्जुमा करेंगे काबिले क़द्र रात, यानी ये निहायत काबिले क़द्र रात है। चुनांचे ज़माना काबिले क़द्र, काबिले ताज़ीम ज़माना, अजमत भरा हुआ ज़माना। और बाज़े मुफस्सिरीन ये फरमाते हैं कि क़द्र से ये बात निकलती है कि कुरान मजीद के ऊपर अमल करेंगे क़द्रदान लोग। क़द्रदान से मुराद कौन? अल्लज़ीना युमिनूना बिलग़ैब वयुक़ीमूना अस्सलाह। ये क़द्रदान लोगों के औसाफ बयान किए गए कि जो कुरान मजीद की क़द्रदानी करेंगे ऐसे इंसान अहले ईमान, उन लोगों के वास्ते ख़ास तौर पर हमने इस कुरान मजीद को नाजिल किया है। इसी तरीके से अल्लाह ताला जो इस कुरान को उतारने वाले वो भी बड़े क़द्र व मंजिलत वाले, कि उनसे बड़ी किसी की का मंजिल हो ही नहीं सकती। मंजिल का मतलब मर्तबा मकाम किसी का हो ही नहीं सकता। ऐसे अजीमुल क़द्र अजीमुल मर्तबत ज़ात अल्लाह ने इस कुरान मजीद को उतारा है। बाज़ मुफस्सिरीन ने क़द्र को तकदीर के माने के अंदर भी लिया, یعنی جس رات میں انسانوں کی تقدیریں لکھی جاتی ہے اس تقدیر لکھی جانے والی رات میں ہم نے اس قرآن کو اتارا. اور وہاں سورہ برات کے شروع کے اندر آپ کو سارے اقوال بتائے گئے تھے, اس میں یہ بات آئی تھی کہ اللہ سبحانہ و تعالیٰ کے یہاں فیصلے تو ہو جاتے ہیں انسانوں کی تقدیر کے, شب قدر کے فیصلے تو ہو جاتے ہیں 15 شعبان کی رات میں, شب قدر شب برات کے اندر, اور ملائکہ کو حوالے کیا جاتا ہے شب قدر کے اندر. تو دو الگ الگ موقع ہیں انسانوں کی تقدیر, انسانوں کی عمر, غم, خوشی, حیات, موت, رزق, اس کے فیصلے وہ تو ہوتے ہیں شب برات کے اندر, اور جب شب قدر ہوتی ہے تو اللہ تعالیٰ ملائکہ کو حوالے کر دیتے ہیں کہ لو اب یہ معاملے سارے تمہارے حوالے ہیں اور تم اس کے مطابق یہ سارے کے سارے کام کاج انجام دو. اسی لیے قدر بمانا تقدیر بھی بعض مفسرین نے لیا ہے. وما ادراک ما لیلۃ القدر, سوال عظمت شان کو بتلانے کے واسطے اور جو ہے نہایت تعجب خیز چیز کو بتلانے کے واسطے. اے محمد صلی اللہ علیہ وسلم, آپ کو معلوم بھی ہے کہ وہ مرتبے والی رات کون سی ہے؟ لیلۃ القدر خیر من الف شہر, اس رات وہ رات 1000 مہینوں سے بہتر ہے. وہ مرتبے والی رات 1000 مہینوں سے بھی زیادہ بہتر ہے. اب دیکھیے 1000 مہینوں سے بہتر کون سے 1000 مہینے؟ جن 1000 مہینے میں ایک مرتبہ بھی شب قدر نہ آئے, ایسے 1000 مہینے. تو پھر کیا کہنا جس 1000 مہینے میں اور شب قدر بھی آتی ہو تو پھر اس کی فضیلت اور بڑھ جائے گی. تو ایسے 1000 مہینوں سے یہ شب قدر افضل ہے جن 1000 مہینوں میں ایک مرتبہ بھی شب قدر نہ آئی ہو, ایسے 1000 مہینوں سے یہ شب قدر زیادہ بہتر ہے. کیا مطلب؟ جو آدمی اس میں نیک اعمال کرے گا اس کو 1000 مہینے عبادت کرنے کا ثواب ملے گا, اور 1000 مہینے 83 برس اور 4 مہینے ہوا کرتے ہیں. گویا کہ ایک رات میں عبادت کا ثواب 83 سال 4 مہینے عبادت کرنے کے بقدر اس کو اللہ تعالیٰ اجر اور ثواب عطا فرمائیں گے. لیلۃ القدر خیر من الف شہر. اب دیکھو شب قدر کے اندر جو ہے بعض روایتوں کے اندر تو بہت اچھا مضمون آیا کہ جو آدمی عشاء کی نماز با جماعت پڑھ لے تو اس کو شب قدر کی عبادت کی فضیلت حاصل ہو گئی. دوسری روایتوں کو ملا کر کے یہ نتیجہ نکلتا ہے عشاء با جماعت پڑھ لی, فجر با جماعت پڑھ لی تو شب قدر کی فضیلت حاصل ہو گئی. پھر اکھی رات بوم براڑے کرنے کی کوئی ضرورت نہیں ہے کہ گاڑیاں لے کر شہروں میں نکلے اور پورے شہر کو سر پہ اٹھاوے, ہنگامہ مچاوے کہ آج مسلمانوں کی بڑی رات, اور قبرستانوں پر ریپڈ ایکشن فورس گورنمنٹ کو لگانی پڑے, پولیس لگانا پڑے, ایکسیڈنٹ ہوئے, کھاوے پیوے وہ چلاوے, جلسے ہوئے, لائٹاں ہوئے, دودھ کولڈنگ ہوئے, یہ سب خرافات ہے, یہ سب تماشے کرنے کی کوئی ضرورت نہیں ہے. تو لیلۃ القدر خیر من الف شہر, یہ 1000 مہینوں سے بہتر ہے. چنانچہ تعین اس کی اللہ تعالیٰ نے اٹھا لی. حدیث میں ہے کہ ایک دن نبی کریم صلی اللہ علیہ وسلم اس کی تعین کے لیے تشریف بھی لائے لیکن دو آدمی کو جھگڑتے دیکھا تو واپس چلے گئے اور تعین سے امت محروم ہو گئی. لیکن اس میں خیر ہے چونکہ ایک ہی اگر رات اگر متعین کر دی جاتی تو پھر جو ہے 353 راتیں امت سو کے گزارتی اور ایک رات کے اندر اکھی رات عبادت میں لگے رہتے. اسی لیے چھپا دیا گیا ہے اور مختلف جو ہے ترجیحی روایت بتائی گئی کہ آخری عشرے میں ڈھونڈو, تاخ راتوں میں ڈھونڈو تاکہ آخری عشرے کی سب راتیں لوگ اہتمام کریں عبادت کا, جاگنے کا, और जाहिर बात है कि किसी चीज की तलाश के लिए आदमी का वक्त लगे तो वक्त भी अल्लाह के यहाँ प्यारा और कीमती हो जाए, अजर और सवाब का बाइस हो जावे। बाद हजरात ने एक नुक्ता निकाला है, क्या नुक्ता निकाला कि देखो इस सूरत में तीन मरतबा कदर का लफ्ज आया, फी लैलतिल क़द्र वमा अदराका मा लैलतुल क़द्र लैलतुल क़द्र खैरुम मिन अल्फ शहर। और क़द्र के अंदर तीन हुरूफ है और क़द्र तीन मरतबा आया, गोया के नौ और नौ को तीन से ज़र्ब दो तो हो जाएगा 27। इस तरीके से 27वीं रात गोया के आम तौर पर शबे कदर हुआ करती है, गालिबन शबे कदर जो है 27वीं रात के अंदर हुआ करती है। इस तरीके का बाज लोगों ने एक नुक्ता निकालने की कोशिश की है। लैलतुल कदर की के सिलसिले में हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह तो एक बात ये भी फरमाते हैं कि पूरे साल में कभी भी हो सकती है, रमजान की भी तायिन नहीं इमाम साहब के नज़दीक तो। इसीलिए जो आदमी पूरे साल ईशा और फजर बाजमात पढ़ेगा उसको शब कदर की इबादत का सवाब मिलने ही वाला है, उसको तो जो है मिल ही जाएगी और ख़ास तौर पर आखिरी अशरे के अंदर उसके ज़्यादा इम्कानात है। तो लैलतुल क़द्री खैरुम मिन अल्फ शहर। अब उसके अंदर हज़रत आयशा की रिवायत में है कि उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से पूछा था कि अगर मैं शब कदर पालूँ तो क्या पढ़ूँ, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया اللهم انك عفو تحب العفو فاعف عني। ये दुआ ही है रिवायत, बाकी सब दूसरे आमाल लोगों ने अपनी अपनी तरफ से जो है तय कर लिए हैं। वो कोई आदमी बा जमात ईशा फजर पढ़ ले वे, तरावी पढ़ ले वे, तहज्जुद पढ़ ले वे, तो हो गया, बहुत कदर हो गई उसकी, काफ़ी कदर हो गई, इतना कहा जाएगा। लैलतुल क़द्र खैरुम मिन अल्फ शहर تنزل الملائكة فيها تنزل الملائكة والروح فيها بإذن ربهم من كل أمر। उस रात में फरिश्ते उतरते हैं और रूह उतरते हैं अपने रब की इजाजत से हर काम के लिए, अपने रब की इजाज़त से हर काम के लिए उतरते हैं। कौन उतरते हैं? मलाइका भी और रूह भी उतरते हैं। बाद हज़रात ये कहते हैं कि यहाँ जो अल्फ शहर का लफ्ज आया ये इसलिए आया कि अरबी ज़बान के अंदर अदद को बयान करने के लिए सबसे बड़ी चीज़ अल्फ है, उसके आगे कोई चीज़ है ही नहीं, इसीलिए अल्फ आखिरी लफ्ज को इस्तेमाल किया गया, वरना मुराद तकसीर है, हजार भी नहीं बल्कि उससे ज्यादा मुराद लिया गया है कि न जाने जो है हजार महीने से भी कितना ज्यादा अल्लाह ताला इबादत करने का उसको अजर और सवाब अता फरमाएंगे। अब ये जो मलाइका आते हैं, क्यों आते हैं ये मलाइका, तो इस सिलसिले के अंदर एक हदीस के अंदर ये मज़मून आया है कि हज़रत जिब्राइल अमीन शब कदर में फरिश्तों की बड़ी जमात को लेकर ज़मीन पर उतरते और जितने अल्लाह ताला के नेक बंदे मर्द हो या औरत नमाज में जिक्र में मशगूल होते सब के लिए रहमत की दुआएं करते, सब के लिए रहमत की दुआएं करते हैं। और रूह, अब रूह के सिलसिले के अंदर बड़े अक़वाल हैं, बाज़ हज़रात कहते हैं कि रूह से मुराद हज़रत जिब्राइल है, जैसा कि हज़रत अनस की जो हदीस आपको भी बताई गई नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का फरमान कि जिब्राइल मलाइका की एक जमात को लेकर आता है, इससे भी तायिद होती है कि रूह से मुराद हज़रत जिब्राइल अमीन है। नंबर दो, बाज़ हज़रात कहते हैं कि कोई और मखलूक है अल्लाह ताला की खास, وہ جو ہے روح سے مراد ہے, اللہ کی کوئی خاص مخلوق مراد ہے. بعض کہتے ہیں کہ روح ایک بہت بڑا فرشتہ ہے اللہ تعالیٰ کا, اتنا بڑا کہ تمام آسمان اور زمین اس کے سامنے ایک لقمے کے بقدر ہے. تمام آسمان اور تمام زمین اس فرشتے کے سامنے ایک لقمے کے بقدر ہے. بعض کہتے ہیں کہ روح سے مراد ہے ملائکہ کی ایک خصوصی جماعت جو دوسرے فرشتوں کو بھی پورے سال نظر نہیں آتی, صرف شب قدر ہی کے اندر دوسرے ملائکہ بھی اس جماعت کی زیارت کرتے ہیں. وہ خصوصی جماعت روح ملائکہ کی وہ مراد ہے. بعض کہتے ہیں کہ اللہ تعالیٰ کی کوئی خاص مخلوق ہے جو کھاتے پیتے ہیں مگر فرشتے بھی نہیں ہیں اور انسان بھی نہیں ہیں. بعض کہتے ہیں کہ روح سے مراد حضرت عیسیٰ علیہ السلام ہے جو شب قدر میں امت محمدیہ کے اعمال کو دیکھنے کے لیے زمین پر ملائکہ کے ساتھ اتر کر کے تشریف لاتے ہیں. بعض کہتے ہیں کہ روح سے مراد اللہ تعالیٰ کی خصوصی رحمت ہے, جو خصوصی رحمت ملائکہ کے ساتھ اترتی ہے, یعنی ملائکہ تو اترتے اترتے لیکن ان کے ساتھ اللہ کی خصوصی رحمت بھی امت کے واسطے انسانوں کے واسطے اللہ تعالیٰ کی طرف سے اتاری جاتی ہے. چنانچہ یہ رمضان میں قرآن مجید کا اتارا جانا یہ بھی ایک اعزاز ہے قرآن مجید کا, اس لیے کہ جس قدر عظیم المرتبت مہمان اس قدر اکرام, تو اللہ تعالیٰ نے قرآن مجید کے نزول کے واسطے رمضان کا مبارک مہینہ پسند فرمایا, جبرائیل جیسے مبارک فرشتے کو واسطہ بنایا, شب قدر جیسی مبارک رات کو اللہ نے پسند فرمایا, مکہ جیسے مبارک شہر کو وحی کے اول نزول کا مقام بنایا. یہ تمام برکتیں اور افضل الانسان و افضل الانبیاء حضرت محمد صلی اللہ علیہ وسلم کو نزول قرآن کے لیے منتخب فرمایا. یہ قرآن مجید کی قدر و منزلت کی بات ہے کہ اتنی ساری قدر کی چیزیں قرآن کے نزول کے لیے اللہ تعالیٰ نے جمع فرما دی. اور بعض روایت میں آیا ہے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ پچھلے انبیاء پر جو صحائف اتارے گئے وہ بھی رمضان ہی میں اتارے گئے. چنانچہ ابراہیم علیہ السلام پر صحیفے 3 رمضان کو, تورات 6 رمضان کو, انجیل 13 رمضان کو, زبور 18 رمضان کو اور قرآن مجید 24 تاریخ میں رمضان کی اترنا شروع ہوا. گویا پچھلی آسمانی کتابوں کا نزول بھی رمضان کے اندر ہوا ہے. کہتے ہیں کہ اسی شب قدر کے اندر حضرت آدم علیہ السلام کا مادہ جمع ہونا شروع ہوا, ملائکہ کی پیدائش بھی شب قدر میں ہوئی, جنت میں درخت بھی شب قدر میں لگائے گئے. شب قدر ہی میں عیسیٰ علیہ السلام کو آسمان پر اٹھایا گیا اور شب قدر ہی میں بنی اسرائیل کی توبہ بھی قبول ہوئی. ایک روایت میں ہے نبی کریم صلی اللہ علیہ وسلم نے صحابہ کرام کے سامنے بنو اسرائیل کے 4 جلیل القدر نبیوں کا ذکر فرمایا, حضرت ایوب علیہ السلام, حضرت زکریہ علیہ السلام, حضرت حزقیل علیہ السلام, حضرت یوشع علیہ السلام, کہ انہوں نے 80-80 برس تک مسلسل اللہ تعالیٰ کی عبادت کی, اللہ کی عبادت میں مشغول رہے اور پل پلک جھپکنے کے برابر اللہ تعالیٰ کی نافرمانی نہیں کی. اس بات کو سن کر حضرات صحابہ کو بڑی حیرت ہوئی اور حیرت پر باری تعالیٰ نے اس امت کو شب قدر کی دولت سے مالا مال فرمایا. فیہا بإذن ربہم من کل امر, گویا کہ ملائکہ تمام سال میں پیش آنے والے تقدیری واقعات کو لے کر کے زمین پر اترتے ہیں کہ اس سال میں کس کا کیا ہوگا, کیا کیا کام ان کے حوالے کیے گئے. دیکھو یہ سورت ہے نا, قافیت الرا کے اوپر ہے. इसीलिए इसका खास लिहाज रखने का। कुरान के अंदर बहुत सी जगहों पर कवाफी है हुस्न के वास्ते, और ये भी काफी है तो रा पर ये सूरत आई है। देखो इन्ना अनज़लनाहु फी लैलतिल क़द्र फमा अदराक मा लैलतुल क़द्र लैलतुल क़द्र खैरुम मिन अल्फ शहर तनज़लुल मलाइकतु वर्रूहु फीहा बिइज़्नि रब्बिहिम मिन कुल्लि अम्र सलामुन हिया हत्ता मतलअल फज्र। इसीलिए तिलावत में, नमाज में, क़िरात में अम्र पर वक्फ करने का। बाद लोग जहालत में क्या करते हैं, सलाम पर वक्फ करते हैं, खींच करके लंबा छोड़ा। तो मौलाना पटनी साहब हमको फरमाया करते थे कि सुबह जी मेरा तो सर दर्द हो जाता है कोई सलाम पर वक्फ करता है तो। इसलिए कि इसमें काफी है तो रा की रियायत नहीं की, और कुरान के हुस्न और बलागत को उसने जो है बर्बाद किया इस वास्ते, ऐसा नहीं करना चाहिए। अब देखो माना के एतबार से भी सलाम का ताल्लुक आगे वाली आयत ही से है, सलाम का ताल्लुक माना और मजमून के एतबार से इधर नहीं है। सलाम हिया हत्ता मतलअल फज्र, ये रात सरापा सलामती होती है फजर के तुलू होने तक, यानी कि सुबह तक ये सलामती रहती है। ये सलामती रात के किसी एक हिस्से के साथ खास नहीं है, बल्कि ये सलामती सुबह सादिक तक बराबर जारी रहती है, और मुसलसल पूरी रात सलामती ही सलामती रहती है। अब सलाम का क्या मतलब, तो सलाम का एक मतलब ये है कि मलाइका अहले ईमान को इस रात में बकसरत सलाम करते हैं, खास तौर पर इबादत में मशगूल होने वालों को मलाइका सलाम सलामती की दुआ करते हैं। बाद हज़रात कहते हैं कि सलाम का मतलब ये है कि ये रात बलाओं के नुजूल से सलामत है, वरना रात के वक्त के ऊपर बलाएं उतरती है, लेकिन इस रात में कोई बला नहीं उतरती। इसीलिए इस रात में शैतानों को सितारे भी नहीं मारे जाते हैं, वो जाते ही नहीं हैं। बाद हज़रात कहते हैं कि सलाम का मतलब ये है कि अल्लाह सुबहानहू व तआला सलामती का फैसला फरमाते हैं। और बात कहते हैं कि सलाम का मतलब है शैतानी अमल से ये रात सलामत रहती है, इस रात में शैतानी अमल वजूद में आते नहीं है। सलामुन हिया हत्ता मतलअल फज्र, सुबह सादिक तक सलामती का नुजूल बराबर उतरता होता है। जी